नमस्ते, यहाँहरू सबैलाई तन्देरी डबल्लीको आजको एपिसोडमा हार्दिक स्वागत गर्न चाहन्छु। म दीपज्योति श्रेष्ठ र आज डबल्लीमा गफिन मसँग दुईजना साथीहरू हुनुहुन्छ, नवीन सिलवाल र कैलाश न्यौपाने। तन्देरी डबल्ली एउटा पोडकास्ट सिरिज हो। यो प्रत्येक सोमबार राति 8 बजे फेसबुक, युट्युब, पोडकास्ट एपको विभिन्न प्लेटफर्म्सहरूमा तपाईँहरूले सुन्न सक्नुहुन्छ। र अहिले तपाईँहरू जे जेबाट सुन्दै हुनुहुन्छ, तपाईँहरू सबैलाई म स्वागत गर्न चाहन्छु र डबल्लीको पार्ट हुन आग्रह गर्दछु। सुन्दै गर्दाखेरि केही कमेन्टहरू आयो, केही भन्न मन लाग्यो, केही सुझाव दिन मन लाग्यो भने प्लिज बेफिक्री साथ चाहिँ कमेन्ट गर्नुहोला। समय खेर नफालिकन म आजको डाइरेक्ट इस्युमा छिर्न चाहन्छु। अहिले देशमा डेटिङ काण्ड र सेटिङ काण्ड निकै पपुलर छ। यहाँलाई कतिको थाहा छ यो काण्डहरूबारे? यो चाहिँ सिम्बोलिक रूपमा डेटिङ काण्ड र सेटिङ काण्ड भन्ने गरिन्छ। डेटिङ काण्ड भनेको चाहिँ लाइक कृष्णबहादुर महरालाई बलात्कारको, हाम्रो पूर्व सभामुख कृष्णबहादुर महराज्यूलाई चाहिँ बलात्कारको आरोप लगाएर उहाँले चाहिँ पद गुमाउनु पनि पर्यो र उहाँ थुनामा पनि बस्नु पर्यो। र यो सेटिङ काण्ड चाहिँ अहिले यो दिनहरूमा निकै पपुलर भइरहेको छ। अब सेटिङ काण्ड के हो भनेर चाहिँ मैले भनिराख्नु नपर्ला। यो सेटिङ काण्डको बारेमा चाहिँ मेरो यहाँ आउनुभएको साथीहरूबाट सुनौँ न त के भन्नुहुन्छ, उहाँहरूलाई थाहा छ कि थाहा छैन है? त नवीनलाई थाहा छ सेटिङ काण्ड?
सेटिङ काण्ड भनेको चाहिँ अब मेरो विचारमा पूर्व संचार मन्त्री गोकुल बासकोटाले चाहिँ सेक्युरिटी प्रेस खरिद गर्ने क्रममा आफ्नो कमिसनको डिल गर्नुभएको कुरालाई नै भन्न खोजे हो कि जस्तो लाग्छ मलाई।
एक्ज्याक्टली मलाई पनि त्यस्तै लाग्छ। अब यो चाहिँ 3-4 दिन यतादेखि चाहिँ तपाईँको पुरै यो फेसबुक युट्युबतिर भाइरल भइरहेको भएर चाहिँ मलाई पनि सेटिङ काण्ड भने चाहिँ तपाईँले त्यही पूर्व हाम्रो सञ्चार मन्त्री गोकुल बासकोटाकै घुसको डिलिङ भएको कुरालाई भन्न खोज्नुभयो होला जस्तो लाग्छ।
एक्ज्याक्टली साथीहरूले भन्नुभएको नै हो रियल केस है। सञ्चार मन्त्री गोकुल बासकोटाले चाहिँ सेक्युरिटी प्रेस खरिदमा करोडौँको कमिसन मोलतोल गर्दै गरेको अडियो चाहिँ अहिले मिडियामा सार्वजनिक भएको छ र यो अडियो सार्वजनिक भएसँगै यो सेटिङ काण्ड यो इस्यु चाहिँ सामाजिक सञ्जालहरूमा हटकेक बनेको छ र नेसनल मिडिया लगायत अन्य मिडियाहरूमा चाहिँ यो हट हेडलाइन्सहरू बनिरहेको छ। अहिले 2-3 दिन भयो, तपाईँहरूले न्युज हेर्नुहोस्, जेसुकै हेर्नुहोस्, यही कुरा चाहिँ छ्यापछ्याप्ती भइरहेको छ। बहसको इस्यु पनि यही बने को छ, समाचारको इस्यु पनि यही बनेको छ, फेसबुकहरूको कन्टेन्टहरू होइन, फेसबुक ट्विटरको कन्टेन्ट पनि यही बनेको छ। यो एउटा सिम्बोलिक केस मात्र हो, सिम्बोलिक केस मात्र हो होइन। पछिल्लो दिन चाहिँ पछिल्लो केसहरू हेर्ने हो भने भ्रष्टाचारको केसहरू एकदम मौलाइरहेको छ कि, एकदम छ्यापछ्याप्ती आइरहेको छ समाचारहरूमा है। मन्त्रीदेखि लिएर सचिव, कहिले सचिव मुसिनुहुन्छ, कहिले सांसद मुसिनुहुन्छ, त कहिले के मुसिनुहुन्छ होइन। पहिला अक्सर ठेकेदारहरूको केसहरू धेरै आउँथ्यो भ्रष्टाचार भन्न साथै, ठेकेदारहरूले चाहिँ भ्रष्टाचार गर्यो भन्ने कुराहरू आउँथ्यो। अहिले चाहिँ डाइरेक्ट नेताहरू नै इङ्गेज हुनुभएको, अनि त्यस पछाडि अहिले हुँदा त मन्त्री नै परिसक्नु भएको होइन, त्यस्तो केसहरू आइरहेको छ। सो अहिले चाहिँ यो हुन्छ नि, यो हाम्रो देशमा चाहिँ यो भ्रष्टाचारहरू होइन, भ्रष्टाचारहरू यसरी मौलाउनुको कारणहरू चाहिँ के होला जस्तो लाग्छ तिमीहरूलाई?
मलाई लागेको चाहिँ पछिल्लो समयमा भ्रष्टाचार एकदम मौलाउँदै जानुको कारण भनेको इजी मनी कमाउने सोच, अनि अहिले हाम्रो सोसाइटीले बनाएको एउटा के भन्नु त्यसलाई मापदण्ड अथवा क्राइटेरिया भनौँ न, जो चाहिँ एकदम ठुलो गाडीमा चढेर हिँड्छ, महँगो गाडीमा चढेर हिँड्छ, त्यो मान्छेले चोर्यो भने पनि त्यसलाई चोर भन्न सक्दैन। जो मान्छे चप्पल पड्काउँदै हिँड्छ त्यो मान्छेले केही चोर्यो भने त्यसलाई 2 लाफा त हानिहाल्छन् होइन। त्यो खाले संस्कृति हाम्रोमा विकास भइरहेछ नि त, त्यसले गर्दा पनि भ्रष्टाचार चाहिँ बढिरहेछ कि जस्तो लाग्छ कि, किनकि उसलाई के गर्नु छ, बेटर लाइफ जिउनु छ, बेटर लाइफ जिउनलाई मेहनत गर्दा काम गर्दा उसले गर्न सक्दैन, अनि उसले के गर्छ, सर्टकट खोज्छ। सर्टकट भनेको भ्रष्टाचारको बाटो देखिन्छ। त्यसले गर्दा पनि अलिकति भ्रष्टाचारहरू अलि मौलाइरहेको हो कि जस्तो लाग्छ है मलाई। अब यो भ्रष्टाचारको कुरालाई चाहिँ म 2 वटाबाट हेर्छु। एउटा चाहिँ भ्रष्टाचारहरू गर्नेहरू भनेको चाहिँ आफ्नो आफूसँग भएको स्रोत साधनको दुरुपयोग गर्ने नै हो भ्रष्टाचार भनेको। अनि म त्यसलाई दुईवटाबाट कसरी हेर्छु भने, एउटा चाहिँ हाम्रो राजनीतिज्ञहरूले भ्रष्टाचार गरिरहनु भएको देख्छु म, अर्को चाहिँ उच्च ओहदामा बस्नु भएको मानिसहरूले गरेको देख्छु। राजनीतिज्ञहरूले भ्रष्टाचार गर्नुको एउटै कारण मलाई के लाग्छ भने निर्वाचन प्रणाली जस्तो लाग्छ, किनकि अहिले चुनाव लड्नलाई एकदम बढी पैसा चाहिन्छ। कमन मान्छेले चुनाव जित्न सक्दैन, जोसँग पैसा छ त्यसले चुनाव जित्ने हो। त्यही भएर त अहिले पछिल्लो समय भ्रष्टाचारमा वडा अध्यक्ष होइन, त्यसपछि गाउँपालिकाको अध्यक्ष, त्यसपछि मेयर, उपमेयर उहाँहरू जोडिनुहुन्छ नि त, अनि संसदहरू उहाँहरू जोडिनुको एउटै यसले के इन्डिकेट गर्छ भने, अहिलेको चुनाव चाहिँ हाम्रो चुनाव प्रणाली एकदम महँगो भइरहेछ। उहाँहरू त्यहाँ पुग्नुभयो, उहाँको इलेक्सनको बेलामा खर्च भएको पैसा उहाँहरू त्यहाँ पुगेपछि उठाउन खोज्नु खोज्दै हुनुहुन्छ जस्तो लाग्छ कि मलाई पर्सनल ओपिनियन मेरो. जस्तै उहाँहरूलाई कस्तो लागिरहेको छ नि, अब मैले चुनावमा यत्रो खर्च गरेर मैले चुनावमा मैले चुनावमा यो गर्दाखेरि फल यति लोन ल्याएको थिएँ, यस्तो यस्तो थियो, अब यो उठाउने बेला मेरो कमाउने बेला यही हो, मैले 5 वर्षमा मेरो चुनावमा खर्च गरेको कुरा उठाउनुपर्छ भन्ने हुन्छ. अब उहाँको स्यालेरी वाइज हेर्ने हो भने त हुँदैन त्यति धेरै, त्यहाँबाट सम्भव नै छैन. अनि त्यसको लागि सरल विकल्प उहाँले चुन्ने भनेको भ्रष्टाचार गरेर यस्तै सेटिङहरू गर्ने, डिलहरू गर्ने, कति कुरामा नीतिहरू बनाउने बेलामा नीतिगत रूपमा भ्रष्टाचार गर्ने, ठुलो व्यापारीहरूलाई फाइदा हुने खाले नीतिहरू बनाइदिने, त्यस्तो खाले नीति गराएर एउटा त्यस्तो खाले भ्रष्टाचार हुन्छ. अब अर्को चाहिँ कर्मचारी लेभलमा हुने चाहिँ, मलाई मानौँ मेरो केही फाइलमा केही ल्याउनु छ, मलाई केही फाइल त्यहाँ बुझाउनु छ, त्यो बुझाउनलाई सहजमा सेवा प्रवाह गर्ने ठाउँमा भ्रष्टाचार गरिदिने, सेवा प्रवाह मेरो सजिलै नगरिदिने. जस्तै तपाईँ मालपोतमा जानुभयो भने जग्गा पासको काम केही छ भने पहिला ढड्डा भेटिन्थेन, अहिले चाहिँ सर्भर जान्छ धेरैजसो ठाउँमा. अहिले प्रब्लम हुने भनेको सर्भर गयो भन्ने हो कि, तपाईँले 5,000 रुपियाँ दिनुभयो भने सर्भर आउँछ फेरि. एउटा चाहिँ यस्तो खाले भ्रष्टाचारहरू हुन्छ कि, त्यही भएर मलाई लागेको चाहिँ यो दुईवटाबाट हेरेँ मैले चाहिँ यो भ्रष्टाचारको कुरालाई. अनि यो भ्रष्टाचारको कुरामा चाहिँ मलाई लाग्छ दिने मान्छे पनि हामी पनि उति नै दोषी छौँ, किनकि हामी पनि सजिलो अरेमा हे त्यहाँ भएर 3 घन्टा लाइन बस्नुभन्दा यसो 2-5 सय रुपियाँ खुवाइदियो भने काम छिटो हुन्छ के भएर भन्ने जसरी सोच्छौँ कि, त्यो पनि एउटा कारण हो भ्रष्टाचार मौलाउँदै जानुमा.
सबै कुरा त नवीन दाईले भनिहाल्नु भयो होइन, यसमा चाहिँ अब राजनीतिक कुराहरू त्यो चुनाव लड्नेदेखि लिएर गएर मान्छेको लिभिङ स्ट्यान्डर्डको सबै कुराहरूले म्याटर्स गर्दो रहेछ. जस्तै अब भ्रष्टाचार गर्नुको एउटा कारण चाहिँ यो समाजमा चाहिँ आफू चाहिँ सुपेरियर देखिन पनि हो क्या. अब जस्तै अब सरकारी जागिर त सबैले खा त हुँदैन, अब कसले मात्रै कसले गर्छन् भ्रष्टाचार भन्दाखेरि सरकारी जागिर नेताहरूले भन्ने छ नि त. तर त्यत्तिकै रेस्पोन्सिबल चाहिँ हामी आफू जनताहरू पनि हुन्छौँ क्या. तर हाम्रो माइन्ड सेटमा चाहिँ के हुन्छ भने आज मालपोत जाँदैछौँ, आज कम्पनी रजिस्ट्रार कार्यालय जाँदैछौँ भने यति सर्टेन पैसा चाहिँ मैले घुस्काउनु पर्छ भनेर उनीहरूको माइन्ड मेकअप पहिल्यैदेखि भइसक्या हुन्छ. र त्यो सहज गर्न त्यहाँ सहजीकर्ताहरू, सहज गराउने कर्ता एजेन्टहरू हुन्छन् नि, तिनीहरू पनि प्रशस्त भेटिन्छ. अनि त्यसपछि उनीहरूलाई गएर चाहिँ काम छिटो हुने छरितो गराउनको लागि चाहिँ मान्छेहरूले पैसा दिने र पैसा नभइकन कामै नगर्ने त्यस्तो प्रविधिहरू आएको छ. जस्तै अहिले पनि तपाईँ गाडी पास गर्ने ठाउँतिर जानुभयो भने ढड्डा खोज्नुपर्छ क्या. जस्तै ब्लू बुक हरायो भने चाहिँ त्यहाँ ढड्डामा चाहिँ त्यो खोजेर आइज भन्छ, त्यो ढड्डा खोज्नेलाई त्यहाँनिर कम्तीमा पनि 4-5 सय रुपियाँ घुस दिनुपर्छ. त्यही हो अब मेन कुरा चाहिँ आफ्नो नैतिक पतन भएपछि अब जे पनि हुँदो रहेछ, मान्छेलाई सुपरियर अब भोलि समाजले पनि कसरी कमाएको छ हेर्दैन, कसले कतिको लाइफ स्ट्यान्डर्ड कसरी जिरहेछ त्यो अनुसारले चाहिँ आफू सुपरियर हुनलाई अरूले आफूलाई रेस्पेक्ट गरोस् भन्ने हिसाबले चाहिँ मान्छेले सोच्या हुन्छ. त्यही अनुसारले चाहिँ त्यसको लागि चाहिँ विभिन्न कामहरू गर्छन्, अब ब्ल्याक मार्केट गर्छन्, अब सरकारी जाहिर नहुनेले बिजनेस गर्नेहरूले या त सर्वसाधारण सबैले नै पैसा कमाउन चाहन्छन्, त्यही भएर नै पैसा कमाउन र लिभिङ स्ट्यान्डर्ड बढाउनको लागि चाहिँ भ्रष्टाचारहरू एकदम गरिरहेदेखि देख्छु म चाहिँ, मेरो अनुसार चाहिँ त्यही नै हो.
एक्ज्याक्टली कैलाशले भनेको जस्तै, जस्तो नैतिक पतन नै भएपछि त कसको के लाग्छ र होइन. जस्तो अब मन्त्री सांसद जस्तो भइसके पछाडि त एउटा मोरल ग्राउन्ड त हुनु पऱ्यो नि होइन. उनीहरूले भ्रष्टाचार गर्नु भनेको त जस्तो कि उनीहरूले हाम्रो बोर्डको भ्रष्टाचार गरेको हो कि, म त त्यसरी भन्छु कि होइन. अरू भ्रष्टाचार पनि भ्रष्टाचार त इज भ्रष्टाचारै हो होइन, यो राम्रो कुरा होइन. तर पनि मन्त्री जस्तो त्यो न्युज सुन्दा पनि मान्छेहरूलाई सोचौँ न कस्तो हुन्छ. हामीले त्यो दिन फर्स्ट बिहान उठ्न साथै मलाई लाग्छ जस्तो हुन्छ नि अब भ्रष्टाचार अहिले चलिरहेको अब सञ्चार मन्त्रीज्यूकै भ्रष्टाचारको कुरा छ, भ्रष्टाचार भन्दा नि त्यो अडियो जुन त्योबाट त्यो कुराको. सो बिहानै उठ्न साथै अब ठ्याक्क न्युज के आएछ भने यसो हेर्दा साथै बिहानैको फर्स्ट न्युजै सायद त्यो दिन त्यही थियो होइन, त्यो अडियो सार्वजनिक भयो भन्ने. त्यो सुन्दा साथै मान्छेमा कति धेरै आक्रोश हो, यस्ताहरूले त चलाइरहेछ होइन, यस्ताहरूले त देश हाँकिरहेछ त भन्ने खालको मान्छेहरूमा त एकचोटि त फिलिङ्स आयो होइन. हो जो त्यस्तो हुन्छ, त्यही भएर उनीहरूले मोरल ग्राउन्डलाई चाहिँ त्यो मोरल नै छैन भन्ने, हाम्रो नेताहरूमा त मोरालिटी भन्ने कुरै छैन भन्ने जस्तो ऊ गरे कि उनीहरूले, त्यो प्रमाणित गरे होइन. सो मलाई चाहिँ अनि मलाई चाहिँ के लाग्छ भने पर्सनल्ली जस्तो भ्रष्टाचार बढ्नुको नवीन र कैलाशले भनेको नै एकदम राइट हो होइन. त्यो सँगसँगै चाहिँ अर्को के हो भन्दाखेरि कडा कानुन नै भएन कि, कडा खै त कारवाही भन्ने कुरा खै त. भ्रष्टाचारको कुराहरू आउँछ, कतिवटा समाचारहरू आए चाहे त्यो भ्रष्टाचार गर्नेहरूलाई चाहिँ कारवाही भयो भन्ने कतिवटा समाचारहरू पढ्नु पायो हामीले अहिलेसम्म. जति भ्रष्टाचार भयो, यो भयो, त्यो भयो, यतिको सेटिङ भएछ अथवा यतिको यो भएछ भन्ने कुरा आउँछ, त्यति नै फलानालाई चाहिँ यसरी कारवाही गरियो, अदालतले यतिको गर्यो भन्ने खालको न्युज हामीले कतिको सुन्न पाउँछ साथीहरूले कतिको सुन्नु भएको छ थाहा छ. मैले चाहिँ धेरै सुनेको छैन यो बारेमा, होइन. जस्तो ठेकेदारकै केसेसहरू आउँदा पनि ठेकेदारको यो भयो, उसले चाहिँ यति भ्रष्टाचार गर्यो फलानु ठेकेदारले भनेर भन्छ, होइन. त्यो पछि कतिवटा ठेकेदार कारबाहीमा पऱ्यो त, त्यो सार्वजनिक गर्न सक्नु पर्थ्यो नि. त्यस्तो कुराहरू सार्वजनिक भयो भने भ्रष्टाचार गर्नेहरूलाई नि अलिकति डर लाग्ला नि त, होइन. जस्तो मन्त्रीहरूको केसहरूमा भयो त्यो सबै कुरा. जस्तो अहिले सार्वजनिक जग्गाहरूको केसहरूमा कति धेरै आइरहेछ नि त, होइन. सार्वजनिक सबै मुछिरहेछ, सबजना तान्निरहेछ नि त, ठुला मान्छेहरू, ठुला त्यो राजनीतिज्ञहरू सबै तान्निरहेछ. सो अब त्यो कडा कानुन जोसुकै होस् त्यो पदमा, जस्तो बाहिर देशतिर मैले सुनेको मलाई थाहा छैन हो कि, होइन. बाहिर देशतिर चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि करप्सन गरेपछि अथवा मोरल्ली ऊ त्यो होइन एउटा पब्लिक पोजिसनमा बसेको मान्छे चाहिँ मोरल्ली के भन्छ अब त्यसलाई अनैतिक ठहरियो भने, उसको पदले गर्न नहुने काम उसले पदको मर्यादाभन्दा बाहिर गएको भेटियो भने चाहिँ उसलाई सो त ऊ जेसुकै होस् के ऊ पूर्व के अरे पूर्व राष्ट्रपति होस् अथवा के होस् पूर्व होइन सबैलाई चाहिँ कारवाही हुन्छ अरे के कडा कारवाही त्यो ऊ के थियो भन्ने कुरा उसको कारवाही र उसको पोजिसनमा केही लिङ्क हुँदैन अरे के होइन त्यस्तो हुन्छ अरे. तर अब हाम्रोमा चाहिँ त्यो 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 नै भेटिन्न क्या, त्यो नै भेटिन्न. अब यो केस पनि अब आउनु एकदम राम्रो हो, होइन. आयो त्यो त एकदम राम्रो हो, त्यो चाहिँ एकदम क्ल्याप गर्ने खालको, ह्याट्सअप गर्ने खालकै कुरा छ. तर अब अहिले सबैजनाको मनमा के छ भन्दाखेरि यो कुरा अगाडि कति बढ्छ, अब यसले होइन यसले इन्साफ कतिको के भन्छ जस्टिस कतिको पाउँछ यो केसले भन्ने कुरा हो. त्यही भएर यो भ्रष्टाचारहरूलाई बढावा नदिनलाई चाहिँ देशले एकदम स्ट्रिक्ट भन्दा स्ट्रिक्ट जोसुकै परुन् होइन, स्ट्रिक्ट भन्दा स्ट्रिक्ट कानुनहरू बनाउनुपर्छ, होइन. कानुनहरू बनाएर कारवाहीको दायरामा ल्याउनै पर्छ जस्तो मलाई लाग्छ. तिमीलाई कस्तो लाग्छ त्यो कुरा?
ल नहुनु चाहिँ समस्या हो जस्तो लाग्दैन, किनकि भ्रष्टाचारको कुरा हेर्नलाई त एउटा सिङ्गै इन्स्टिट्युसन नै छ त अख्तियार, होइन. किनकि हामी भ्रष्टाचारको मामिलामा चाहिँ यो कानुन नबनेर भन्ने कुरामा म तिम्रो कुरामा एग्री छैन. कानुन हाम्रोमा पनि प्रष्ट छ, तर हाम्रोमा के भयो भने राजनीतिक संरक्षण भयो क्या. अख्तियारको आयुक्त कसलाई बनाउने भनेपछि मेरो कुन पार्टीको छ अब त्यहाँबाट लबिङ सुरु हुन्छ. त्यो बारेमा हाम्रो संविधानले पनि अख्तियारलाई एकदम मोर पावरफुल बडीको रूपमा परिकल्पना गरेका छ. त्यही भएर भ्रष्टाचारको मामिलामा चाहिँ मलाई लाग्छ हामीसँग भएको त्यो रिसोर्सहरू जति पनि हामीसँग भ्रष्टाचार निवारण ऐन छ क्यारे, त्यसपछि सम्पत्ति शुद्धिकरण, त्यसपछि अख्तियार, होइन, यिनीहरूले चाहिँ गरि नै रा म दुवै बेलामै देख्छु. तर उनीहरूले के कुरामा चाहिँ इन्ट्रेस्ट दिन्छन् के कुरामा दिँदैनन् इज द बिग प्रब्लम क्या हाम्रोमा. 500 रुपियाँ खर्दारले घुस खायो भने अख्तियारलाई हत्तपत्त देख्छ, होइन. हप्तामा एउटा दुईवटा न्युज त खर्दारले 500-1000 रुपियाँ मागेको त समातिरह हुन्छ नि अख्तियारले. सो त्यो पनि भ्रष्टाचार हो, 1 रुपियाँ खानु पनि भ्रष्टाचार हो, होइन. भ्रष्टाचार त सबै भ्रष्टाचार हो, तर ठुलो ठुला बडी पार्टिजहरूलाई जस्तै ठुलो ठुलो ठेकदारहरूलाई, ठुला ठुला नेताहरूलाई, सांसदहरूलाई, त्यो लेभलको ठुला पोजिसन होल्डर मान्छेहरूलाई चाहिँ उसले छुन सक्दैन. किन? राजनीतिक संरक्षण त्यहाँ त्यो कुरालाई चाहिँ उसले कहिले पनि उसले त्यो हेर्दैन क्या, त्यो कुरामा ऊ जान पनि खोज्दैन. त्यही भएर मलाई लागेको हाम्रो आचरणमा गडबडी हो, होइन. यो नीतिवाला कुरा भन्दा पनि यो हाम्रो पहिला सुरुमा चाहिँ आचरणवाला कुरा चाहिँ फेर्नतर्फ लाग्नु पर्यो.
कानुन त छ नि, देशमा कानुन नभए होइन, अब त्यो राजनीतिक संरक्षण पनि गरिरहेछ. अब उपाय के त, जस्तै अब अख्तियारकै प्रमुख लोकमान कार्कीको नै हामीले हालत देखिहाल्यौँ त्यस्तो, होइन. अब त्यो कुराहरू सेलाएर गइसक्यो. अब म जस्तो कमन मान्छेलाई संसारमा के आउँछ, उसले भ्रष्टाचार गरे भनेर आयो, मैले विश्वास गरेँ. अब जस्तै गच्छाधारकै कुराहरू त्यस्तो भयो. अब अहिले हाम्रो गोकुल बास्कोटा कति न के गर्लान्, रुखो मान्छे छन् यिनले चाहिँ केही गर्लान् है भनेर भन्ने सोच्या जस्तो कसलाई विश्वास गर्ने वातावरण नै छैन क्या. सबै मुछ्या छन्. अब प्रतिपक्ष पनि ठुल्ठुलो भ्रष्टाचारमा कहिले बोल्या मैले चाहिँ देखाएको छैन. एक दुईवटा केसमा मन्त्रीहरूलाई समात्यो 2012 त्यस्तो भन्नुभयो. अब एकछिन बोल्छ अनि अर्को केस आउँछ सेल आउँछ क्या. यो कुराहरूले गर्दाखेरि चाहिँ अब पहिला सुरु अब हामी आफै जनता जागरण हुन जरुरी छ. तर जनता जागरण हुने वातावरण कतिको छ त, जस्तै हामीलाई पनि त काम गराउन परिरहेको हुन्छ, त्यो नगरिकन चाहिँ कामै बनिरह हुँदैन. अब कति आफू चाहिँ मोरल्ली अब म गर्दिनँ भनेर मान्छेहरू 1-2 गर्ला नि, तर धेरैले त गर्दैन नि त्यस्तो कुराहरू. रुल्सहरू छ, त्यसलाई कार्यान्वयन गर्नै पर्छ क्या.
त्यही त अब हजुर साथीहरूले भने जस्तै सानो भ्रष्टाचार इज भ्रष्टाचार, सानो दिनुहोस् कि ठुलो दिनुहोस् होइन, त्यो भ्रष्टाचारहरू बाहिर आउनुपर्छ. भ्रष्टाचार गर्ने जो जो त्यसमा प मुछिन पर् पर्छन् होइन, जो जोलाई दोष लाग्छ तिनीहरूलाई कारवाही पनि हुनु पऱ्यो सबै हो। भर्खर शिवरात्रि मनाएको छौँ, अब जस्तो मर्यादाकै कुरा गर्दा म चाहिँ फेरि त्यसमा मान्दिनँ। अब अहिलेसम्म नानैतिकता अहिलेसम्म नआएको त्यो ऊ अब त्यो कहिले आउने के उनीहरूलाई कल्चर, कहिले कहिलेको जेनेरेसनमा चाहिँ उनीहरूले कल्चर सिकेर आउँछ, कहिलेको जेनेरेसनको पल के अरे पोलिटिसियन्सहरूले चाहिँ कल्चर सिकेर आउँछ त होइन। सो अब यसको लागि अब हाम्रो पशुपतिनाथ बाहेक अरूले केही गर्न सक्ला जस्तो छैन। सो पशुपतिनाथले चाहिँ अब सद्बुद्धि देऊन् होइन, सबै हाम्रो भ्रष्टाचार गर्नेहरू जो जोसुकै हुन् सबैलाई सद्बुद्धि देऊस्, अब त्यही भन्छु। अब मेरो चाहिँ एउटै हो कि लातो के भूत बातो चाहिँ नै मान्थे भने जस्तै हो कि, अब राख्ने नै हो कि एकदम हुन्छ नि, कारवाही नै गर्ने हो, कारवाहीको दायरामै ल्याउने हो। अब जस्तो एउटा के आएको थियो भने जस्तो अब हुन्छ नि, अब धेरै मिडियाहरूमा चाहिँ मैले पढ्दाखेरि के लागेको थियो भन्दाखेरि सब अहिले चाहिँ हुन्छ नि, अब यो जुन अहिले अहिलेको जुन सरकार छ त्यो सरकारको पालामा चाहिँ एकदम धेरै केसेसहरू भ्रष्टाचारको आएको भन्ने कुराहरू राखिरहेको छ होइन। जस्तो सबैजना अनि अहिले चाहिँ के पनि भयो भन्दाखेरि एउटा हुन्छ नि, त्यो आउँदा चाहिँ सबैलाई नराम्रो पनि लाग्यो कि, किन भन्दाखेरि प्रधानमन्त्रीज्यूले चाहिँ सायद सम्भवतः आफ्नो कार्यकालको उसमा नै पहिले सुरु गर्दा नै उहाँहरूले उहाँको दुई तिनवटा न्यारेटिभ्सहरू एकदम पपुलर भएको थियो कि, सबैको मुखमा चुनिदिएको थियो होइन। जस्तो कि उहाँले चाहिँ के भन्नुभएको थियो भन्दाखेरि भ्रष्टाचारमा चाहिँ शून्य सहनशीलता होइन, भ्रष्टाचारीको म मुखै हेर्दिनँ होइन, जोसुकै होस् म मुखै हेर्दिनँ, अनि भ्रष्टाचारी म पनि आफू पनि भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न अरूलाई होइन, अरूलाई भने मात्रै उसको टिमलाई भन्ने उहाँले भनिरहनु भएको थियो बारम्बार। उहाँले अहिले पनि दोहोऱ्याइरहनुहुन्छ, अहिले यो तिन तेस्रो कार्यकाल सुरु भयो, उहाँले जा गए पनि दोहोऱ्याइरहनुहुन्छ, सो भनिराख्नुहुन्छ होइन। त्यो भनिरहँदाखेरि चाहिँ सुरुमा त्यो कुराहरू सुन्दा कस्तो गजब लागेको थियो नि त होइन, ओहो ल यो हो नि त अब त्यो जुन एउटा हामीले हेर्थ्यौँ नि के अरे कञ्चाराले हेरेको छ एउटा अनिल कपुरको मुभी थियो क्या नायक भन्ने, नायकमा चाहिँ एउटा उसले वान डेमा सब कुरा वान डेको लागि चाहिँ सिएम भएको थियो नि त, अनि सब चेन्ज गरेर यसो होला अब यो यु विल डु समथिङ भन्ने जस्तो लागेको थियो नि होइन, किनकि होला भ्रष्टाचारलाई नै यस्तो भने भनिसके पछाडि मुखै हेर्दिनँ भनेपछि त सकिएको नि भने जस्तो लागेको थियो कि। अब मलाई चाहिँ इन्डिभिजुअली अरूलाई चाहिँ के के लागेको थियो थाहा भएन होइन, ओहो ल अब भएन के नै गर्छ होला, अब पुरै फ्याट फ्याट अब अनि त्यो पछाडि लगत्तै ठेकेदारहरूलाई कालो सूची बनाउने अनि त्यस पछाडि मन्त्रीहरूको रिपोर्ट कार्ड बनाउने रे यहाँ भनेर उहाँले के निकाल्नु भयो नि त। त्यो त्यो इम्प्लिमेन्टेसनको बाटोमा अब त्यो कतिको उहाँले निकालेको रिपोर्ट कार्डहरू पनि अब पब्लिस त भयो होइन, कस्तो अब कतिको थियो थिएन होइन, त्यसमा उहाँ कतिको इमान्दार हुनुभयो के भयो होइन, त्यो जज गर्नलाई अब ओभरअल जजमेन्ट त उहाँले नै गर्ने हो। त्यस्तो कुराहरूमा चाहिँ जस्तो उहाँले त्यो भनेको कुरालाई रियालिटीमा ल्याउनलाई चाहिँ के कस्तो गर्नुभयो कि भएन भन्ने कुरा हो अहिले चाहिँ होइन, यो धेरै भ्रष्टाचार कुराहरू आउँदा। सो अब म चाहिँ के भन्न चाहन्छु भने मलाई चाहिँ कहिलेकाहीँ के लाग्छ भन्दाखेरि प्रधानमन्त्रीज्यूले भन्नु चाहिँ भयो, भन्नु भइसक्यो पछाडि आफूले त्यो इम्प्लिमेन्ट चाहिँ गर्नु भएन कि, खोज तलास गर्नु पर्थ्यो कि होइन, त के गर्नु पर्थ्यो होला नि त प्रधान जस्तो त्यो नियम आउँदा। म चाहिँ अब एउटा इन्ट्रेस्टिङ क्वेसन चाहिँ के सोध्न चाहन्छु साथीहरूलाई भने, जस्तो तिमी यदि तिमी चाहिँ इफ यु वर इन द्याट पोजिसन होइन, यो चाहिँ एउटा दको इमेजिन गरेर होइन, जस्तो प्रधानमन्त्री थियो म आफू प्रधानमन्त्री थियो र मैले त्यो भनेको छु भने त्यसको लागि चाहिँ म के त्यतिकै त भन्दिनँ नि त, शून्य सहनशीलता गर्नको लागि त मैले त्यही अनुसारको स्ट्राटेजीहरू बनाएको हुन्छ होला नि त, म यो गर्छु यो गर्छु यो गर्छु, म सबको कुरा काम हेर्छु के भइरहेछ भनेर, सबमा म चाहिँ अब के गर्छु भनेको हुन्छ नि त हो, त्यस्तो के तिमीलाई के लाग्छ?
मलाई चाहिँ अब के लाग्छ भने हाम्रो प्रधानमन्त्रीज्यू चाहिँ ड्रिमर्स हो तर एक्सन टेकर चाहिँ होइन जस्तो लाग्छ। एउटा उखानै भनौँ कि एउटा भनाइ छ नि, अ ड्रिम विथाउट एक्सन इज लाइक मोमो विथाउट किमा भने जस्तै हो क्या। कुराहरू गरे देख्दाखेरि चाहिँ अब हाम्रो प्रधानमन्त्रीज्यू चाहिँ असफल हुन खोजे हो कि जस्तो पनि लाग्छ। जस्तै यो मात्रै कुरा छैन, वाइट बडीकै कुरामा चुपचापै छ कुरा, अहिलेसम्म केही छैन, केही कुरै छैन। यस्ता भ्रष्टाचारहरू धेरै छन्, ठुल्ठुला भ्रष्टाचारहरूमा चाहिँ सितिमिति कोही कारबाहीमा परेको चाहिँ त्यो रेकर्डमै छैन। अब यदि उहाँ चाहिँ साँच्चीकै उहाँको एउटा नारा छ नि सुखी नेपाली समृद्ध नेपाल सुखी नेपाली भन्ने, यदि उहाँले उहाँकै बेलामा गर्न खोज्नुभएको हो भने चाहिँ उहाँहरूले एक्सन लिनुपर्ने थियो प्रधानमन्त्रीज्यूले, उहाँले एक्सन पनि लिनुभएको छैन होइन। अब त्यो हेर्दाखेरि चाहिँ हाम्रो प्रधानमन्त्रीज्यू चाहिँ अब कस्तो लाग्छ भने मलाई चाहिँ अझै निराशातिर चाहिँ ढकाल्दै हुनुहुन्छ कि त्यसलाई जस्तो लाग्छ। उहाँले जुन आशा देखाउनु भएको थियो सुरु सुरुमा त्यो कुरा हेर्दाखेरि चाहिँ त्यस्तो लाग्छ मलाई। जस्तै अब यदि म चाहिँ त्यो ठाउँमा भए भए म चाहिँ एक्सन लिन्थेँ, त्यसमा चाहिँ म पनि के गर्थेँ भने केही गर्न नसके पनि तपाईँको त्यसमा चाहिँ म इन्भल्भ भएर जनतालाई चाहिँ यो चाहिँ भएको हो यसको चाहिँ म छानबिन गर्छु है, यसको चाहिँ तिमीहरू टेन्सन नलिगा हो, म वाइट बडीको भाषा भने ल ठिक छ वाइट बडीको म एकदमै छानबिन गर्दैछु, यसबाट कोही उम्किन पाउँदैन भनेर टाइम टु टाइम एकचोटि चाहिँ भन्नुहुन्छ उहाँले होइन, भन्नुभयो होला, तर म टाइम टु टाइम भनेर त्यत्रो समयपछि चाहिँ एउटा न एउटा रिजल्ट चाहिँ दिन्थेँ म, दोषी हो कि होइन के हो होइन, त्यस्तो कुराहरूमा चाहिँ एक्सन ओरिएन्टेडै हुन्थेँ म पनि।
मलाई लागेको चाहिँ यसभन्दा अगाडि नेपालको केपी ओली कति औँ प्रधानमन्त्री हो मलाई पनि थाहा छैन है, तर मलाई केपी ओली जति औँ प्रधानमन्त्री भए पनि उहाँ एउटा भिजन भएको सपना देखाउने प्रधानमन्त्री हो क्या, तर उहाँ बोल्नुहुन्छ बढी तर एक्सनमा देखिँदैन कि, कति कुराहरू चाहिँ एक्सनले दिए हुन्छ नि, बोल्नु जरुरी छैन नि, जस्तै कति कुराको चाहिँ बोलेर ओठे जवाब जरुरी छैन नि, काम गरेर देखाएपछि मान्छेले आफै ट्रस्ट गर्छ नि, उहाँ चाहिँ काम गरेर भन्नुभन्दा पनि मुखले जवाब दिन तत्पर हुनुहुन्छ कि, मलाई कोही कोही बेला बेलामा चाहिँ किन एनर्जी उहाँ मुखले बोलिएर खर्च गर्नुहुन्छ, काम गरेर देखाइदिए भइगयो नि होइन, मान्छेहरू त्यत्तिकै बिलिभ गर्न थालिहाल्छ नि उहाँलाई जस्तो लाग्छ, किनकि उहाँ समृद्धिको सपना बोकेर हिँडेको लिडर, उहाँले एउटा देशलाई नयाँ नारा दिनुभएको हो, अहिले उहाँले देशलाई म समृद्ध बनाउँछु भनेर उहाँले समृद्ध नेपाल सुखी नेपाली उहाँको त्यो नारा बोकेर हिँड्नु भएको, उहाँले प्रधानमन्त्री आफू भइसकेपछि अघि ज्योतिले पनि भन्यो उहाँले चाहिँ के भन्नुभयो भने म भ्रष्टाचार आफू पनि गर्दिनँ अरूलाई पनि गर्दिनँ गर्न दिन्न भनेर उहाँले भन्नुभयो, उहाँले चाहिँ आफू प्रधानमन्त्री भइसकेपछि सबै कार्यालयहरूमा सिंहदरबारभित्र अनि बाहिर उहाँकै निर्देशनमै भ्रष्टाचार म पनि गर्दिनँ गर्न दिउँ नदिउँ त्यस्तै भ्रष्टाचारको राख्नलाई उहाँले निर्देशन पनि दिनुभयो। कुरा कहाँनिर जोडिन्छ भने मलाई लाग्छ भ्रष्टाचारको कुरामा चाहिँ उहाँ कोही कोही बेलामा चाहिँ उहाँमा फिलिङ्स कस्तो यो आफ्नो यो पराई जस्तो फिलिङ्स गर्नुहुन्छ जस्तो लाग्छ कि मलाई, किनकि आइटीको लिडरको लागि जबसम्म त्यो भिजन गोल अथवा त्यो कोर भ्यालुज हुन्छ नि त्यो जसले पूर्ण गरेर सँगै हिँडेको छ त्यो मात्र आफ्नो टिमको मान्छे हो भनेर उहाँले मान्नु पर्यो, जुन दिन आफ्नो कोर भ्यालुज तोड्यो नि त्यो दिन चाहिँ त्यो मान्छे प्रश्न गर्नुपर्छ क्या, उहाँले चाहिँ त्यो गर्नै सक्नुहुन्न, किन गर्नुहुन्न थाहा छैन, कि त्यो उहाँसँग पुग्दैन कि त उहाँको वरिपरि राखेका मान्छेहरू नै त्यति धेरै स्मार्ट छैनन्, उहाँहरू चाहिँ अब के भन्नुहुन्थ्यो केन्ट भन्छन् नि एकदम राम्रो फिल्टर भनेर विज्ञापन आउँछ होइन, त्यस्तै वाटर प्युरिफायर जस्तै सबै कुरा शुद्धिको प्युरिफायर गरेर प्रधानमन्त्रीलाई एकदम प्योरेस्ट खबर मात्र सुनाइरहेछन् कि होइन, नत्र भने प्रधानमन्त्री यति धेरै कन्फिडेन्ट देख्छु कि म प्रत्येक ठाउँमा गएर कन्फिडेन्टली बोल्नुहुन्छ, तर त्यही कुरा चाहिँ जहिले पनि उहाँ बोल्दाखेरि हुन्छ तर एक्सनमा जाँदैन, किनकि जनभावना चाहिँ उहाँले नबोलेर भ्रष्टाचारमा शून्य सहनशीलता भनेको त जिरो टलरेन्स, उहाँलाई त भ्रष्टाचारको कुरा त उहाँले इमिडिएट एक्सनमा जाने भने हो नि त उहाँको त्यो भनेको मेरो चाहिँ भ्रष्टाचारको कुरा चाहिँ मेरो फर्स्ट प्रायोरिटी दिन्छु यो कुरा म घटाउन लाग्छु भन्ने उहाँको हो नि त नारा हो नि त, तर एक्सनमा देखिँदैन, उहाँ के गर्नुहुन्छ आफ्नै पार्टीको आफ्नै कार्यकर्ता हो भने उहाँ त्यसको डिफेन्डमा बोल्नुहुन्छ क्या, उहाँले गर्यो हो गरेन त्यसमा उहाँले बोल्न जरुरी नै छैन, त्यसको छानबिन हुन्छ त्यहाँबाट आउँछ नि त, अहिले पछिल्लो केसको भ्रष्टाचारको आरोप लागेछ जस्तै उहाँले अब यो त भ्रष्टाचार पनि हो होइन थाहा छैन, किनकि गोकुल बास्कोटाले सेटिङ गर्नु इटसेल्फ इज द नराम्रो कुरा होइन, अब उहाँले खानुभएको छ खानु भएको छैन त्यो छुट्टै कुरा भयो त्यो पछि थाहा होला, तर अहिले भनेको एउटा मन्त्रीले त्यसरी बार्गेनिङ गर्नु प्रधानमन्त्रीको अपकमिङ डेजमा एक्सन के हुन्छ चाहिँ बिग कुरा हो के, किनकि भ्रष्टाचार गर्नु भनेको पैसा मैले खाएको छैन सो मलाई केही पनि हुनु हुँदैन भनेर जसरी सञ्चार मन्त्रीज्यूले भन्नुभएको छ नि, यदि त्यो टेप नै फ्रड हो भने चाहिँ त्यो टेप फ्रड हो त्यो कुरा नै फ्रड हो होइन भने चाहिँ त्यो एउटा कन्टेक्स्ट फरक भयो, यदि त्यो कुरा साँचो हो त्यहाँ बोल्ने चाहिँ हाम्रो माननीय गोकुल बास्कोटा नै हुनुहुन्छ भने चाहिँ त्यो भनेको चाहिँ एकदम गहन कुरा हो, किनकि यार राज्यलाई भार पार्नलाई आफ्नो नाफाको लागि त्यत्रो कमिसनको रेट बढाउनलाई बार्गेनिङ गर्नु भनेको ठुलो भ्रष्टाचार हो क्या, त्यो उहाँले गर्नु भएन होला तर त्यो बार्गेनिङ गर्नु इट्सेल्फ इज द नैतिक पतन नि होइन, त्यत्रो उच्च ओहदामा बसेको मान्छे त्यो लेभलमा गिरेर आफ्नै देशमा हामीले तिरेको कर हामीबाट प्रत्येक कुरा गर्दा हामी नागरिकले तिरेको कर जम्मा भएर बसेको राज्यको ढुकुटीबाट खर्च हुने पैसा उहाँ त्यसरी बार्गेनिङ गर्नुहुन्छ भन्ने त त्यो त एकदम नराम्रो कुरा हो। अब मलाई लाग्छ यदि म प्रधानमन्त्रीको ठाउँमा भएको भए म के गर्थेँ भने सिम्पल छ, जो मन्त्री मेरो मन्त्रीमण्डलमा जतिजना मन्त्रीहरू चाहिँ मेरो आफ्नो भिजनमा छन् म उनीहरूलाई साथमा टिममा लिएर हिँड्थेँ, जतिजना हुनुहुन्न उहाँहरूलाई ठिक छ तपाईँहरूलाई अहिलेको लागि गुड बाई भने भनेर म छोड्दै अगाडि बढ्थेँ, उहाँले त्यो गर्न सक्नु भएको छैन कि। अब भ्रष्टाचारको कुरामा चाहिँ उहाँको जिरो टलरेन्स हो भने उहाँको आफ्नै टिमको मान्छेहरू भ्रष्टाचारमा मुसिरहेको कुराहरू आयो तर उहाँले त्यसमा कुनै एक्सन लिनु भएन, उहाँले चाहिँ उहाँहरूको डिफेन्डमा बोल्नुभयो कि। त्यस्तो कुरामा चाहिँ मलाई लाग्छ उहाँले केही एक्सन लिनु पर्थ्यो होइन, उहाँलाई केही समय सस्पेन्ड गर्ने त्यो मन्त्रालयको मन्त्रीलाई। म भएको भए चाहिँ केही त्यो मन्त्रालयको मन्त्रीलाई त्यस्तो आरोप आयो भने म केही महिना सस्पेन्ड गर्थेँ, म आफ्नै नेतृत्वमा एउटा टिमले रिसर्च गर्थेँ, त्यसपछि मलाई लाग्थ्यो ओके यो मान्छे चाहिँ गिल्टी रहेछ, यो मान्छेले गरेको हो रहेछ, हो यसको नैतिक आचरणमा पतन देखियो होइन, यसको नैतिकता पतन देखियो भन्ने मलाई लाग्थ्यो भने म त्यो कुरालाई एक्सनमा जान्थेँ। तर त्यो लेभलको चाहिँ प्रधानमन्त्रीमा अलिक कम देखियो। अहिलेको हाम्रो समय नै कस्तो छ भने न हाम्रो सत्तापक्ष केपी ओलीको लिडरसिपको सरकार न प्रतिपक्ष दुवैजना भ्रष्टाचारको कुरामा चाहिँ काले काले मिलेर खाउँ हाले भने जस्तो भयो के, किनकि त र म एउटै हो हामी सेम सेम दुवैजना उस्तै भन्ने जस्तो देखिन्छ क्या आचरण। किनकि अस्ति केही समय अगाडि केही दिन अगाडि विजय कक्षेदारलाई भ्रष्टाचारको आरोपमा समात्यो होइन, अख्तियारले समात्यो भनेर अख्तियारले मुद्दा गर्यो र उहाँलाई आरोपमा गरेर मुद्दा चलाइरहेछ। त्यो बेलामा चाहिँ काङ्ग्रेसले सदन अवरोध गर्यो। म भन्छु त्यो इतिहासको कालो दिन, किनभने यार भ्रष्टाचारीलाई समाते हो नि त, पार्टी नै पुरै भ्रष्टाचारी गरे होइन भनेर सत्य तथ्य आउँछ त एक दिन होइन, सदनै बन्द गर्न जरुरी छैन नि त।
नवीन दाईको कुरामा ठ्याक्क मैले जोडिहालेँ है, अब फेसबुकको स्ट्याटसतिर पनि त्यो जो चाहिँ काङ्ग्रेस पक्ष जो चाहिँ एमाले पक्ष छ नि तिनीहरूले चाहिँ यस्तो ट्रोलहरू बनाइरहेको थियो, यस्तरी स्ट्याटसहरू लेखिरहेको थियो कि हाम्रोलाई मात्रै समात्यो अर्कोलाई समातेन भने जस्तो कुराहरू लेखिरहेको थियो क्या। जस्तै त्यो चाहिँ अब जस्तै गच्छादारलाई समात्दाखेरि चाहिँ अब हाम्रो के भन्छ काङ्ग्रेसको सपोर्टरहरूले चाहिँ विरोध गर्नुभयो होइन, अनि त्यस्तै अब तपाईँको गोकुल बास्कोटालाई पनि समात्दाखेरि चाहिँ कति अब हाम्रै नवीना लामाङ ज्यूले पनि संसदमै भन्नुभयो नि त उहाँलाई चाहिँ फसाउनु खोजिया हो भनेर, खो उसलाई फसाउनु खोज्या नखोज्या त एउटा छानबिन गर्ने टोली होला होइन, अनि यहाँको विद्यार्थी नेताहरू शुभचिन्तक उहाँको चिन्तक शुभचिन्तकहरूले पनि कतिले ट्विटरमा चाहिँ फसाउनलाई यस्तो यस्तो एमसिसीको के जोडिरहेको थियो त्यसमा मैले ध्यान दिइनँ। तर मेन कुरा चाहिँ के हो भनेदेखि हामी चाहिँ यति धेरै मान्छे जनता चाहिँ यति कम भयो कि कार्यकर्तै कार्यकर्ता भयो क्या। अब तपाईँको काङ्ग्रेसकोले गल्ती गर्यो भने एमाले या त कम्युनिस्टले सपोर्ट विरोध गर्छन् र आफ्नै पार्टीकोले सपोर्ट गर्छन्, त्यस्तो त्यो प्रविधिले गर्दाखेरि चाहिँ यस्तो जगडिसकेका छ कि त्यो भ्रष्टाचारीलाई पुरा फुलमाला लगाएर मतलब भ्रष्टाचार गर्नुभयो होला होइन फुलमाला लगाउनु जाने, अब कस्तो देशको विकासको भिजनै छैन क्या। अब जस्तै हामी युवाहरू यत्तिका बुझे मान्छे पढाए मान्छेहरूले त ठग भएर जोसुकै होस् न जोसुकैले भ्रष्टाचार गरे भए पनि प्रधानमन्त्रीले गरे भए पनि जसले गरे भए पनि भ्रष्टाचारीलाई भ्रष्टाचारी हो तैँले किन भ्रष्टाचारी गरिस् भनेर आफ्नो नेतालाई चाहिँ उसले प्रश्न गर्न सक्दैन भने चाहिँ सबैभन्दा ठुलो दुर्भाग्य नै देशको त्यो त्यही हो जस्तो लाग्छ मलाई। एकदमै डरलाग्दोतिर गइरहेछ, त्यही भएर जो चाहिँ पार्टीमा आबद्ध छैन र यस्तो कुरामा इन्ट्रेस्ट लाग्दैन ऊ त विदेश जाने भइ नै हाल्यो नि।
अर्को चाहिँ यस्तो पनि हो, जस्तै हाम्रो चाहिँ अहिले प्रतिपक्ष पनि कमजोर भएको समय भयो कि, प्रतिपक्षको स्पष्ट लाइन नै छैन। ल प्रधानमन्त्रीज्यूले त एउटा सपना देखाउनु भएको थियो, उहाँले भ्रष्टाचारमा सुन्ने सहनशीलता भनेर त्यत्रो भन्नुभएको थियो, प्रतिपक्षको काम के हो त्यो कुरालाई निरन्तर खबरदारी गर्ने हो नि। जब जब आफ्नो कार्यकर्ता आफ्नो पार्टीको मान्छे समातेपछि त्यो कुरा बिर्सिने, त्यो कुरा
वाइडबडीमा त्यही भयो हाम्रो के अरे शेरबहादुर देउवालाई जब मुछिए त्यसपछि न चाहिँ हाम्रो एकदमै खतराको रे युवा नेता हाम्रो गगन थापाजी पनि बोल्नु भएन, अब त्यो पुण्य प्रसाद नि बोलेन कोही नि बोलेन होइन। अब यो कुरामा त्यस्तो कुराहरू चाहिँ एकदमै यसले गर्दाखेरि चाहिँ हाम्रो खत्तमै भइरहेछ क्या यो चिजहरू चाहिँ, त्यही भएर चाहिँ अब बिस्तारी मान्छे अब शिक्षित हुँदै गएर चाहिँ यसको विरोध गर्नुपर्छ जस्तो लाग्छ। अब शिक्षित हुने मान्छे सबै विदेशतिर छन्, अब कहाँबाट हुन्छ
त्यही त, अब जस्तो हुन्छ नि त्यही भएर यो हामीले गर्ने यो टाइम र बेड टाइममा गर्ने टाइम न बेड टाइममा गर्ने समर्थनहरू हुन्छ नि हाम्रो विश्वास भएको पार्टी विश्वास आस्था भएको राजनीतिज्ञहरूलाई गर्ने उसले पनि कहिलेकाहीँ चाहिँ उनीहरूलाई बेफाकको कन्फिडेन्स दिलाइरहेको हुन्छ क्या, हुन्छ नि ए म त जे भए पनि म मै हुँ भन्ने टाइप कन्फिडेन्सहरू दिलाइरहेको छ जस्तो साथीहरूको कुराहरूलाई मैले समराइज गर्नुपर्दाखेरि चाहिँ। त्यही भएर मलाई अस्ति एउटा हुन्छ नि अब म फेरि घुमिफिरि यही केसमा आउँछु किनकि यो केसले अहिले अब यो केसले गर्दाखेरि अझ धेरै डिटेलमा जानु पाएको छ नि त उसको कुराहरू, पहिला पहिला त आउँथ्यो भन्ने धेरै गरेको थिएन यसमा चाहिँ अलिक इन्ट्रेस्टिङ, अब बासको सञ्चार मन्त्री चाहिँ आफै इन्ट्रेस्टिङ क्यारेक्टर हुनुहुन्थ्यो सो उहाँको उसमा इन्ट्रेस्ट लागेर हो होइन, उहाँले एउटा डायलग यस्तो भन्नुभएको जस्तो अडियो म यहाँ भन्न चाहन्छु होइन साथीहरूसँग सेयर गर्न चाहन्छु, अडियो सार्वजनिक हुँदा साँच्चै होइन सञ्चार मन्त्रीको दुई तिनवटा त्यो हुन्छ नि उहाँले भन्नुभएको भनाइ सुनेर म त ओहो कसरी यत्रो कन्फिडेन्स आउँछ यार मान्छेलाई त्यत्रो आरोप लाग्दा नि भनेको म ठ्याक्क उहाँको त्यो डायलगलाई मिडियामा भनेको उहाँले ठ्याक्क अडियो सार्वजनिक भइसके पछाडि जस्तो सेतो पार्टीले लिएको रहेछ होइन एउटा सेतो पार्टीले सोधेको रहेछ उहाँलाई उहाँले भन्नुभएको डायलग म जस्ता जस्तै भन्छु है त उहाँले के भन्नुभएको छ भन्दाखेरि खाएको बिस लाग्छ नखाएको बिस लाग्दैन होइन एक दुई दिन मजा लिन दिनुहोस् हाँसेर उहाँले यसो उडाउनु भयो होइन अनि अर्को के भन्नुभयो त्यस्तो करोडौँको प्रस्ताव त धेरैले राख्छन् कतिले मोबाइल रेकर्ड गर्छन् काम भए गुपचुप राख्छन् रे अनि नभए के हुन्छ देखिहाल्नु भयो त्यो काम मैले गरेँ कि गरिनँ हेर्दा होला अरे होइन भनेको मतलब यो भन्न खोजेको के हो भन्दाखेरि त्यत्रो पोजिसनमा बसेको मान्छे त्यत्रो अडियो रेकर्ड अडियो आउट भइसक्यो होइन जबकि उहाँको उहाँले घुमाउरो पाराले असै पनि गर्नु भइसक्यो अरे उहाँ नै हो त्यो बोल्ने ऊ भनेर उहाँले नै किनकि त्यो पनि मिडियामा आएको छ होइन उहाँ नै हो भनिसके पछाडि त्यो लाज शरम खोइ कहाँ छ भनेको कि कति कन्फिडेन्टले हेरेर त ल यस्तो त कति आउँछन् आउँछन् रे त्यो पदमा होइन उसले नलिनु भयो होला कि हातमै लिनु मात्र इट इज नट लाइक त्यो मात्र क्राइम होइन नि त अघि नवीनले भने जस्तै त्यत्रो पोजिसनमा बसेर त्यत्रो झिन्झन्दल जिताएर त्यत्रो बू भएर जनप्रतिनिधि भएर गएको मान्छेले कन्फिडेन्टली यस्तो त आइरहन्छन् यस्तो यस्तो भनेर हरेक कुरा जोकमा उडाउने हरेक कुरालाई एक दुई दिन मजा लिन दिनुहोस् त्यतिको भन्न सुहाउँछ कता कहाँबाट आएको त त्यो कन्फिडेन्स होइन जस्तो नवीनले भने सबै त्यही राजनीतिक संरक्षण हो मलाई चाहिँ छ कोही भनेर त्यो मान्छेलाई त्यो हुने होला के अन्त यस्तै गरेर हो कि जस्तो हामी चाहिँ अनि होइनलाई होइन भन्दिन नसक्ने है कैलाशले भने जस्तो कार्यकर्ताहरूले आफ्नै पार्टी भित्रकोले पनि प्रश्न गरिदिन नसक्ने होइन अब उसले भने आज जस्तै ल गोगुलको आउन साथै नेकपाको युवा नेता होस् कि वृद्ध नेता होस् कि जोसुकै नेता होस् होइन लोकप्रिय पपुलर अब वाला नेता होस् कि उहाँहरूले एउटा खालको दिइसक्नु भयो मलाई फसाउन खोजेको ए बाबा फसोला नफसोला फियर अनुसन्धान त गर्न दिनु पऱ्यो नि भन्ने हो नि त होइन फियर अनु बरु उहाँहरूले फियर अनुसन्धान होस् दुधको दुध पानीको पानी छुट्टा अथवा यस्तो टाइपले भन्नुपर्ने नि त होइन उहाँहरूले नै आफूले लगाइदिने कङ्ग्रेसको कोही पक्रियो अथवा कोही पऱ्यो त्यो केसमा ल उहाँहरूको पनि त्यही छ अब एकदम माइती घर घेराउ गरिदिइहाल्ने सदन घेराउ गरिदिइहाल्ने के गरिदिइहाल्ने जनताको कुरामा कहिले गरे हा त्यस्तो कुरा याद छ कसैलाई
भ्रष्टाचारको आरोप लगाएको मान्छेको सपोर्ट गरेर छ प्रश्न नगरेर सपोर्ट
गरेर
त्यो तपाईँले भन्नुभएको लाइन थियो नि दुई तिन दिनमा बिर्सिहाल्छन् भन्ने कुरा यो चाहिँ उहाँले इन्डाइरेक्टली डाइरेक्टली के भन्न खोज्नु भयो भने जनताको चाहिँ स्मरण शक्ति एकदमै कमजोर छ अब दुई तिन दिन बिर्सिन्छन् म फेरि चुनाव लडेर आउँछु फेरि यही पोस्टमा आउँछु यस्ता 70-80 लाखको 3-4 चोटि कुरा हुन्छ म लिने नलिने मेरो कुरा हो भन्न खोज्नु भएको जस्तो छ यो कुरामा चाहिँ अब चाहिँ जनताले चाहिँ यस्तरी प्रश्न सोध्नु पर्यो कि अनि हाम्रो यो भेडा कार्यकर्ता झोले कार्यकर्ताहरू झोला बोकेर पछि लाग्ने होइन साँच्चीकै देशलाई बनाउने हो भने आजको तिमीहरू बाटो छौ भोलि तिमीहरूको छोरा बाटो नजन्मिन सक्छ नि त राजनीतिमा नलाग्न सक्छ भोलि अर्कैको मान्छेहरू आएर चाहिँ बाठो भएर चाहिँ पछि पेलिन्छ भन्ने कुरा बुझ्नु छैन देश विकास भयो भने त उनीहरूलाई पछि लाग्नै पर्दैन कसैलाई हात जोड्नै पर्दैन नि यो कुरामा कसलाई सपोर्ट गर्ने कसैलाई नगर्ने भने चाहिँ एकचोटि अनुसन्धान हुन दियोस् बरु एकदमै उसलाई चाहिँ नराम्रै गर्न खोजेको छ भने चाहिँ सपोर्ट गर्ने छुट्टै कुरा हो दुई चार दिन भएको छैन पुष्टि भएकै छैन उनीहरू पुष्टि हुनै नदिनको लागि सुरै आन्दोलन गर्दै हिँड्छन् भने चाहिँ म चाहिँ त्यो जोसुकै काङ्ग्रेस एमाले माओवादी जोसुकै होस् त्यो कार्यकर्तालाई चाहिँ म राम्रो गन्दिनँ र त्यो मान्छेमा दिमाग छ बौद्धिक मान्छे हो भन्ने चाहिँ म सोच्दैछु
एक्ज्याक्टली अब समय आइसकेको छ है हामी आफै पनि केयरफुल हुने हामी आफैले कसको पक्षमा बोल्नुपर्छ कसको पक्षमा बोल्नु पर्दैन होइन तपाईँ चाहे युवा नेता हुनुहोस् विद्यार्थी नेता हुनुहोस् जोसुकै हुनुहोस् तर तपाईँको पोलिटिकल आस्था एउटा ठाउँमा छ तर हुन्छ नि कसलाई त्यो मोरल उबाट चाहिँ आउट नहुनुहोस् तपाईँहरूले पनि सोसाइटीलाई गाइड गरिरहेको हुन्छ भन्ने हो सो नवीनलाई चाहिँ के लाग्छ जस्तो यो कन्फिडेन्स चाहिँ जुन हुन्छ नि यो आइरहेको छ
लागेको के हो भने पोजिसनमा पुगेपछि मान्छे रियाक्टिभ हुनु हुँदैन भन्ने मात्र हो कि मेरो कुरा यो कन्फिडेन्ट चाहिँ उहाँहरूलाई कहाँबाट आउँछ भने यो सोर्स अफ कन्फिडेन्टको सोर्स भनेको चाहिँ सबै नेताहरू भनौँ कतिपल्ट उहाँहरू आफ्नो निर्वाचन जितेर पुगेको क्षेत्रमा पुग्नुहुन्छ मलाई लाग्छ अधिकांश नेताहरू पुग्ने नै हुन्न पुग्नु भएको भए पनि आफ्नो कार्यकर्तालाई मात्र भेट्नुहुन्छ अनि आफ्नो कार्यकर्ताबाट के आउँछ ओहो गजब भइरहेछ राम्रो मात्र सुन्नुहुन्छ आफ्नै भजन कीर्तन सुन्नुहुन्छ हामी आलोचना सुन्नै सक्दैनौँ आलोचना सुन्दैनौँ आफ्नै तारिफ सुन्छौँ अनि गजक्क पढ्छौँ फेरि फर्किन्छौँ त्यो हुँदाखेरि हामीले के सुन्दैनौँ भने हामी क्रिटिकल भोइसहरू सुन्दै सुन्न चाहन्नौँ क्या हामी त्यस्तो कुराहरू हामीले सुनेकै हुँदैन अनि उहाँलाई के लाग्छ भने उहाँले त चुनावमा त्यत्रो धेरै भोट पाउनुहुन्छ प्रतिस्पर्धीलाई जित्नलाई त्यत्रो धेरै मत अन्तरले जित्नु भएको हुन्छ अनि उहाँहरूलाई के लाग्छ भने ओहो सबै मेरा हो नि त। उहाँले के कुरा भुल्नुहुन्छ भने मलाई लाग्दैन अहिले पनि नेपालमा सबैजना त्यो चुनावको बेलामा भोट दिने सबै अहिले कुनै नेताले गरेको कार्यप्रति खुसी छन् भन्ने मलाई त लाग्दैन। चुनावको बेला र अरू बेलाको माहौल दुईवटा फरक कुरा हुन् के। चुनावको बेलाको माहौलमा तपाईँ यदि गाउँमा जानुभयो त्यो बेलामा ट्राभल गर्नुभयो हेर्नुभयो भने तपाईँले के देख्नुहुन्छ, सबैजना डिभाइडेड हुन्छ। उसले म यो पार्टीको म यो हो म यस्तो हो भनेर खुलेर आइरहेको हुन्छ, उसले प्रचार गरिरहेको हुन्छ। मानव एउटा कुनै कार्यकर्ता नेकपाको कार्यकर्ता थियो चुनावमा ऊ खुलेर लागेको थियो भने पनि अब चुनाव सकिएको केही समयपछि चिया दोकानमा गएर हेर्नु भने उसले त्यसको ऊ नै गरिरहेको त्यसले उसको कटाक्ष गरिरहेको हुन्छ कि ए त्यसले गरे भएन गरे छैन त्यो खाले माहौल पनि हुन्छ कि। नत्र भने चिया पसलको चिया गफमा संसदले गरेको राम्रो कुरा मात्र आउनुपर्ने नि त। तर पनि हाम्रो नेताहरूमा चाहिँ अझ कन्फिडेन्ट हुनुको कारण किन उहाँहरूले त्यो प्रतिपक्षी भेट्दै भेट्नुहुन्न, उहाँहरू आलोचना सुन्नै सक्नुहुन्न। उहाँ के गर्नुहुन्छ गएर आफ्नै दुई चारजना पहिल्यैदेखि चिनेको एउटा सर्कल छ त्यही सर्कलको नेताहरूलाई भेट्नुहुन्छ, त्यही सर्कलको कार्यकर्तालाई भेट्नुहुन्छ, उहाँहरूले यस्तो यस्तो भयो हजुर राम्रो भयो यस्तो छ उस्तो छ भन्नुहुन्छ, त्यही सुन्नुहुन्छ आउनुहुन्छ। उहाँलाई त्यहाँ ग्राउन्डको फ्याक्ट नै थाहा हुँदैन कि, किनकि उहाँले त्यो बुझ्नै चाहनुहुन्न, उहाँ त्यतिकै क्रिटिकल भएर सुन्न पनि सक्नुहुन्न, उहाँ आफ्नो आलोचना सुन्नै चाहनुहुन्न।
अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भने सांसद गएर चाहिँ रोड बनाउँछु भनेर भोट मागिरह हुन्छ होइन, अब त्यो त्यहाँ कानुन बनाउँछु भनेर चाहिँ कसैले पनि मागिरह हुँदैन क्या। तिनीहरूले त खासै तिनीहरूले सांसदले रोड बनाउने होइन नि त, तिनीहरू मन्त्री भइहाल्यो भने 22 जनाले बनाउलान् ल आफ्नोबाट कतै न कतैबाट केही गर्लान्, 22 जनाले 22 हुन्छ होइन मन्त्री, तिनीहरूले गर्लान्। तर अब तिनीहरूले म सिस्टम बनाउँछु म चाहिँ यो नेम बनाइदिन्छु त्यो यो नेम लिएर आउँछु भनेर चाहिँ कहिले भोटै मागिरह पनि हुँदैन नि त। त्यही भएर अब रोड बनाउनु छु भनेर भोट माग्या हुन्छ त्यसमाथि पैसा कति खुवाएर के खर्च गरेर गरे होला होइन, अनि त्यसमा अनि आएर त अन्तिममा भ्रष्टाचार नगरे सुकै छैन उनीहरूले गर्छ नै।
मलाई चाहिँ यस्तो पनि लाग्छ जस्तै भ्रष्टाचारको अर्को कारण भनेको चाहिँ सिम्पल हेरौँ न, अहिलेको लेबर लले सबैभन्दा कम स्यालेरी कति दिनुपर्ने भन्छ 13,500 रुपियाँ लेबर लले स्यालेरी दिनुपर्ने भन्ने हुन्छ। अहिले काठमाडौँको एभरेज तपाईँले रुम भाडा खोज्नुभयो भने यो पकेट एरियामा त 7,000-8,000 एउटा रुमको पर्छ नि। अब 13,000 कमाउने मान्छेले अब उसले कमाएको पैसाको 50%भन्दा बढी ऊ रेन्टमा तिर्छ, उनले अरू के गर्ने पुग्दैन नि त। यस्तो कुरालाई हेर्नु पऱ्यो क्या गभर्मेन्टले। यो सानोतिनो करप्सनवालाको कुराहरूको कट चाहिँ मलाई यस्तो कुरा हो जस्तो लाग्छ कि। अब ठुलो कुराको करप्सनको कुरा चाहिँ अघि हामीले सुरुमा पनि भनेको थिएँ, अलिकति देखा सिखी होइन देखाउने, अलिकति सोसाइटीमा म प्रेस्टिजियस हुँ भनेर सुनाउन होइन गर्नलाई, कतिले चाहिँ यो कजहरूले पनि भ्रष्टाचार भइरहेछ कि कहीँ कतै जस्तो लाग्छ।
अनि अर्को कर्मचारीहरूले नि भ्रष्टाचार गर्नुको कारण चाहिँ जस्तै अधिकृतको तलब भने त्यो 27,000 समथिङ या त 27,000-30,000 रेट रेन्जमा हुन्छ। र अहिले चाहिँ स्कुल अब सामुदायिक विद्यालयको कुरा हामीले देखिहाल्यौँ होइन, विकास त्यति राम्ररी भएको छैन। अब राम्रो स्कुलमा हाल्न पर्दा चाहिँ महिनाको 5,000-7,000 रुपियाँ चाहिँ त्यो 1-2 कक्षा पढ्ने भुराहरूकै खर्च भइरहेको हुन्छ नि त। त्यो खर्च भयो इन्सुरेन्समा हाल्नु पऱ्यो, अनि त्यसपछि उसको घर चलाउनु पऱ्यो, घर भाडा तिर्नु पऱ्यो। यो चिज भएर चाहिँ अब यो सरकारी लेभलको मान्छेलाई नि भ्रष्टाचार नगरिकन चाहिँ अझै लिभिङ स्ट्यान्डर्ड चाहिँ अलि मेन्टेन गर्न नसक्ने भए भएर चाहिँ भ्रष्टाचारमा चाहिँ धेरै मान्छेहरू गइरहेछन् जस्तो लाग्छ।
ल नचाहँदा नचाहँदै गफहरू लम्बियो होइन, हामी धेरै गफ गर्न चाहँदैनथ्यौँ भ्रष्टाचारमा, अझ भन्नुपर्दा गफै गर्न चाहँदैन थियो भ्रष्टाचार भन्ने त वर्डै निकाल्न चाहँदैनथ्यौँ, तर के गर्नु हामी बाध्य छौँ है। कुराहरू यस्तो केसहरू आउँदाखेरि मन अलि नरमाइलो हुँदो रहेछ, नकारात्मक कुराहरू धेरै आउँछ अथवा त्यो आउँछ, त्यही भएर कुरा गर्दा गर्दा अहिले धेरै कुराहरू लम्बी होइन। सो नवीनले भने जस्तै हो, अब चुनाव नजिकैदैछ होइन, अब त स्थानीय तहको त अब आउनै लागिसक्यो, नजिकै आइसक्यो। सो अब हामीले यो पहिला 2013 चुनाव आउनुपर्छ, हामीले एउटा नारा लिएर हामी एउटा अभियान गराएको थियौँ कि, हामी दण्डे चासोले नै त्यतिखेरको चुनावमा संविधान सभाको दोस्रो चुनाव थियो सायद, त्यतिखेर संविधान सभाको दोस्रो चुनावमा चाहिँ हामीले मेरो मत भ्रष्टाचारी र अपराधीलाई जाँदैन भनेर एउटा हामीले स्लोगन बनाएको थियो। हो त्यस्तै नै अहिलेको अब आउने भोटर्सहरूले अब यो सबै कुराहरूलाई हेरिराख्नुपर्छ, अहिलेको यो 5 वर्ष सरकारको पनि सबै कुराहरूलाई हेरेर उसले चाहिँ अब म कस्तो मान्छेलाई भोट हाल्दैछु होइन, मेरो मत भ्रष्टाचारीलाई जाँदैन भनेर, जबसम्म हाम्रो पनि अपर्च्युनिटी हो नि त, सबै कुरा प्रधानमन्त्रीज्यूले अख्तियारले मात्र गर्नुपर्छ भन्ने होइन, हाम्रो हातमा पनि छ, हाम्रो हातमा भोटको पावर छ भनेदेखि हामीले वेट गरेर बस्ने, अब हाम्रो भोट हाल्ने इलेक्सन आउँदाखेरि भोट हाल्ने बेलामा चाहिँ हामीले त्यो कुराहरू याद गर्नु, त्यही फेरि त्यही भ्रष्ट अनुहारहरू अगाडि आउँदैछन् कि छैनन् भनेर हाम्रो पावर हामीले युज गरौँ। प्रधानमन्त्रीज्यूले उहाँले गर्नुपर्ने काम गर्नुहुन्छ, उहाँले कारवाही होइन के गर्नुहुन्छ, सबैको आफ्नो रोल छ क्या, सो रोलहरू भुल्नु हुँदैन भन्ने हो। जस्तो अब अहिलेको यो केसमा पनि प्रतिपक्षले के रोल निभाउनु पर्ने हो होइन, प्रतिपक्षले बारम्बार कुराहरू संसदमा उठाइदिइरहन्, हामी नागरिकहरूले यो कुराहरूलाई राम्रोसँग क्लोजली अब्जर्भ गरेर कुराहरू उठाइराखौँ, बोलिराखौँ होइन। अहिले त सोसियल मिडियाहरूले गर्दाखेरि पनि एकदम मान्छेहरू बोल्न थालेको छ, प्रश्न गर्न थालेको जस्तो देख्छु होइन। त्यसमा चाहिँ अब पार्टीको आस्था नराखेर खुला रूपले कारवाही हुनुपर्ने कुराहरू अथवा के हुनुपर्ने होइन, त्यो कुराहरूलाई चाहिँ आफ्नो कुराहरू राखौँ होइन, अनि यस्तो कुराहरूको विरोध गरौँ, प्रश्न कुराहरू उठाइराखौँ भन्न, कुरा मर्न नदिउँ होइन, जस्तो नेताहरूले सम्झिने जस्तै हाम्रो छोटो स्मरण शक्ति छैन है भनेर हामीले त्यो कुरालाई झकझकाइ राख्नुपर्ने हाम्रो नैतिक जिम्मेवारी, हाम्रो नागरिकको जिम्मेवारी हुनसक्ला। त्यस्तै मिडियाहरूको आफ्नो जिम्मेवारी हुनसक्ला, उनीहरूले यो जस्तो अहिलेको यो केसमा पनि आयो, मिडियाले चाहिँ तिला गर्यो कुराहरू ल्याउन भनेर चाहिँ थाहा भई भए पनि उसले लुकाउन खोज्यो, किनकि पावरवालाको कुरा भएकोले गरेर भन्ने कुराहरू आइरहेछ। सो मिडियाहरूले पनि सुसूचित गराइराख्नु पऱ्यो जनताहरूलाई होइन, उनीहरूले चाहिँ यो यसको समाचार त्यो त्यसको समाचार भन्दा पनि न रङ इज रङ भन्ने खालको उसले कुराहरू दिनु पऱ्यो, वाचडग भइराख्नु पऱ्यो होइन। सो त्यसरी गरिराख्नु पऱ्यो, यो हाम्रो लागि अपर्च्युनिटी हो। जस्तो अनि अर्को चाहिँ के भने, एउटा म एउटा रमाइलो मैले यहाँ ट्विटरमा एउटा ट्विट भेटेको थिएँ होइन गनी अन्सारीको, म त्यो ट्विट पनि यहाँलाई सुनाउन चाहन्छु। अब करिब करिब हामी अन्त्यमा छौँ। जस्तो महिनाभरि घोटिएर काम गर्दा पनि हजारमा तलब थाप्ने अधिकांश नेपालीहरू करोडका भ्रष्टाचार अनियमितताका कुरा सुन्न अभिशप्त छौँ। अझ चरण दासहरूको गुनासो के हुन्छ भने, देशमा सकारात्मक भन्दा नकारात्मक कुरा गर्नेहरू धेरै भए भनेर, जस्तो प्रधानमन्त्रीज्यूहरूले बारम्बार प्रवक्ताज्यू उहाँ बास्कोटाजी नै प्रवक्ता हुँदा पनि भनिरहनुहुन्थ्यो नि त, एकदम धेरै खालि सरकारको खेदो खन्यो, खालि नेगेटिभ कुराहरू मात्र गरिरह्यो भनेर भन्ने छ। हेर्नुहोस् हामीलाई एकदमै हामीलाई के भन्छ, हामीलाई नेगेटिभ कुरा त गर्नै मन छ होइन, सरकारको त सधैँ गुणगान गाउनु मन छ, तर गुणगान इन द सेन्स कि राम्रो काममा गर्नु पऱ्यो होइन, त्यो कुरामा तपाईँहरू ध्यान दिनुहोस्। हामीलाई जहिले पनि फलानु मन्त्रीले यस्तो गर्यो, ढिस्कानले यस्तो गर्यो, सांसदले यस्तो गर्यो, संसदमा यस्तो भयो आज भनेर भन्नु केही हामीलाई त्यो गरेर हामीलाई एकदम स्ट्यान्डअप कमेडी हेरेर त होइन नि त, हामीलाई त्यसमा रहर पनि छैन कि, हामीलाई त राम्रै कुरा गर्नु मन छ। सो कोही सुन्दै हुनुहुन्छ अथवा त्यस्तो तपाईँलाई पनि लाग्छ, त्यो चाहिँ हामी यस्तै होस् होइन, हामी सकारात्मक सधैँ पोजिटिभ कुराहरू गर्न पाउँ हाम्रो गभर्मेन्टको भन्ने हो अर्को चाहिँ। अनि अर्को धेरैलाई चाहिँ के छ भन्दाखेरि, यो महरावाला काण्ड जस्तै पनि हुन्छ कि भन्ने हो। जस्तो महराको पनि पहिला एउटा ठेप काण्ड निक्लेको थियो होइन, जस्तो उसको के अरे यो 50 करोडवाला सांसद किन्ने भनेर होइन, प्रचण्ड प्रधानमन्त्री बन्दाखेरि चाहिँ 50 सांसद किन्ने भनेर चिनियाहरूसँग भएको डिलको यस्तै सेटिङ काण्ड एउटा थियो। त्यो काण्डमा चाहिँ पछि के भयो भने केही पनि भएन, जब कि त्यतिखेर कृष्णबहादुर महरा चाहिँ पोजिसनमा पनि थिएन कि, तर पनि त्यो कुरा गुपचुप त्यसै सेलाइयो होइन, प्रतिपक्षले 2-4 दिन बोले, त्यो पछि उनीहरू पनि बोलेन, अनि त्यो पछि त्यसै भएर हुँदाहुँदा उहाँको पोलिटिकल जर्नी चाहिँ सभामुखसम्म आयो, अन्त त त्यो पनि एन्ड भयो लास्टमा होइन, अब द मर्निङ सोज द डे भने जस्तै भयो लास्टमा हुनु चाहिँ होइन। तर पनि भन्न खोजेको के भन्दाखेरि, प्रतिपक्षले पनि अब यो कुरा यो संसार मन्त्रीवाला केसको यो अडियो काण्ड पनि होइन के हो यसको स्पष्ट छानबिन हुनुपर्छ भनेर चाहिँ सबैजनाले यो बोलिरहेको, किनकि यो एउटा सिम्बोलिक केस हुनसक्छ कि, यस्तो गऱ्यो भने चाहिँ यसको सजाय यो पनि हुनसक्ने रहेछ है भनेर एउटा यसको चिरफार गर्न जरुरी छ भन्ने हो। र म चाहिँ अन्तिममा चाहिँ म एक दुई लाइन, जस्तो यहाँ अमित ढकालजीले एउटा लेख्नु भएको थियो यहाँ सेतो पार्टीमा होइन, यो यही केससँग रिलेटेड त्यो एकदम इमोसनल लाइनहरू छ, त्यो लाइन पढ्दै चाहिँ म अब आजको डबलीलाई चाहिँ अन्त्य गर्न गइरहेको छु। सो लाइन चाहिँ यस्तो छ कि, नेताहरूलाई हेक्का रहोस्, दक्षिण एसियाकै सबभन्दा गरिब मुलुक नेपालका नागरिकले यो क्षेत्रमै सबभन्दा बढी कर तिर्छन्। दैनिक जालादारी गरेर 2000 बढी कमाउने श्रमिकको पनि स्थायी लेखा नम्बर हुनुपर्ने व्यवस्था राज्यले गरेको छ, अनि तिनै नेपालीले तिरेको करबाट सरकारले किन्न लागेको सेक्युरिटी प्रेसमा गोकुल बास्कोटाहरू आफ्नो फाइदाका लागि 1 अर्ब रुपियाँ लागत बढाउँछन्, 0.5 अर्बको कमिसन डिल गर्छन्, अनि फेरि तिनले उन्मुक्ति पाउँछन् भने के जनताले सधैँ यस्तै नक्कली लोकतन्त्र बोकेर हिँडिरहन्छन्? हिँड्दैनन्। त्यसैले यसपालिको अडियो काण्डको सही सट्टाक्षेप होस्, यसको नियति महराको अडियो काण्ड जस्तो नहोस् होइन, जनताको थोरै आशा बढोस्, लोकतन्त्रको थोरै साख बढोस्। हामी प्रधानमन्त्रीलाई एउटा रिक्वेस्ट गर्न चाहन्छौँ, सुशासन नडराउनुहोस् प्रधानमन्त्रीज्यू, सुशासन हामी तपाईँकै पालामा देख्न चाहन्छौँ, सुन्न चाहन्छौँ, महसुस गर्न चाहन्छौँ। सो तपाईँ आफ्नो एक्सनमा लागि पढ्नुहोस्, हामी सबै तपाईँको साथमा छौँ, सदैव साथमा छौँ होइन। यति भन्दै हामी आजको डबलीबाट बिदा हुन चाहन्छौँ। यहाँलाई डबली कस्तो लाग्यो, आजको कन्टेन्ट कस्तो लाग्यो, फ्री भएर कमेन्ट गर्नुहोला, कमेन्टमा लेख्नुहोला। हस्त यति भन्दै हामी डबलबाट बिदा माग्न चाहन्छौँ। अर्को हप्ता फेरि भेटौँला।
बाई बाई
बाई।